أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق ثم الصلاة والسلام والتحية والإكرام على سيد الأنبياء والمرسلين خاتم النبيين بالقاسم محمد وآله الطيبين الطاهرين المعصومين المذمومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا
اللهم صل على
واللعنة الدائمة الأبدية على أعدائهم وغاصب حقوقهم ومنكر فضائلهم من الأولين والآخرين أما بعد فقد قال الله تبارك وتعالى في كتاب مبين بسم الله الرحمن الرحيم أم يحسدون الناس على ما آتاهم الله من فضله فقد آتينا آل إبراهيم الكتاب والحكمة فآتيناهم ملكا عظيما صلوات على محمد وعلى آله
اللهم صل على محمد وآل محمد
میرے محترم ابھی آپ نے شعر کا کلام سنا کہ مولا تیری مصیبت کا بیان ہو نہیں سکتا اور ہم یہی کوشش کر رہے ہیں کہ ان کی مظلومیت کو کچھ نہ کچھ بیان کریں جس حد تک انسانی اختیار میں ہے جو باتیں کچھ نہ کچھ ہم تک پہنچی ہیں کیونکہ یہ حقیقت ہے کہ جو مصیبتیں ان کو پیش آئیں جن مشکلات کا ان کو سامنا تھا جو مصیبت کے پہاڑ ٹوٹے وہ الفاظ میں بیان نہیں ہو سکتے محسوس بھی اس وقت کیا جاتا ہے جب کہ آپ کو اس کی اطلاع ہو ورنہ وہ جملہ جو شہزادی نے فرمایا تھا کہ صبر علیہ مصائب کہ جو مصیبتیں میرے اوپر پڑیں لو انہا صبر علی الایام سر ملے آئے تو اگر روزے روشن پر پڑتی ہے تو شب تاریخ میں تبدیل ہو جاتی ہے کیسے مسائل ہوں گے وہ تو مولا کائنات کی مظلومیت پہ ہماری بات ہو رہی ہے ایک زیارت کے الفاظ ہیں السلام علیک یا ولی اللہ اشہد انک انت اول مظلوم و اول من غصب حقہ کہ ہم گواہی دیتے ہیں کہ مولا اول مظلوم آپ ہیں سب سے پہلے رحلت پیغمبر کے بعد جو اہل بیت پر ظلم و ستم کے پہاڑ ٹوٹے تو اول مظلوم کون ہے علی علیہ السلام وہ اول من غصب حقہ اور وہ آپ پہلے فرد ہیں کہ جن کا حق غصب کیا گیا صبرتا واحتسبتا حتی اتاک الیقین کہ آپ نے اس پر صبر کیا یہاں تک کہ آخری وقت تک صبر کرتے رہے حتی اتاک الیقین میں یقین کا لفظ جو ہے وہ موت کے لیے استعمال ہوتا ہے اور قرآن کریم میں بھی یہ لفظ آیا ہے حتی اتاک الیقین یقین سے مراد ہے موت آخر وقت تک اس پر صبر کرتے رہے یہاں تک کہ ایک اور زیارت میں امام جابر صادق علیہ الصلوۃ
والسلام
مولا کائنات کو مخاطب کرتے ہوئے کہتے ہیں کہ آپ اصبر الصابرین صبر کرنے والوں میں سب سے زیادہ صبر کرنے والے اصبر صابر کی سپرلیٹیو ڈگری اصبر صابر کی سپرلیٹیو ڈگری سب سے زیادہ صبر کرنے والے آپ ہیں تو ہم ان مصیبتوں کا اندازہ نہیں لگا سکتے اور اس کا آغاز جیسے کہ شروع سے ہم بیان کر رہے ہیں کہ عوامل تو پہلے سے چلے آ رہے ہیں جو عوامل ہیں جو ہم نے گزشتہ ابتدائی مجالس میں بیان کیا آپ کے سامنے وہ عوامل وہ فیکٹرز جو ہیں وہ شروع سے چلے آ رہے ہیں لیکن اس کا اظہار کب سے شروع ہوا جب پیغمبر کی رحلت اور وہ چیزیں لوگوں کے دلوں میں جمع ہو رہی تھیں اس بارے میں ایک بہار الانبار کی روایت ہے ایک صلوات پڑھے محمد والے محمد بہار میں یہ روایت ہے کہ پیغمبر اکرم نے ارشاد فرمایا مولا کائنات سے یا علی اتقل اتقل زغائن التی فی صدور، اے علی اس بغض اس دشمنی کینہ سے بچو جو لوگوں کے دلوں کے اندر ہے، مَن لَا يَظْهَرُهَا إِلَّا بَعْدَ مَوْتِ، لیکن وہ ظاہر نہیں ہوگا میری موت سے پہلے، پیغمبر فرما رہے ہیں کہ میرے مرنے کے بعد وہ بغض وہ کینہ ظاہر ہوگا. پھر فرمایا کہ اولئک یلعنہم اللہ ویلعنہم اللاعنون، اور اللہ کی ان لوگوں پر لعنت ہوگی اور لعنت کرنے والوں کی بھی لعنت ہوگی. اس کے بعد روایت میں ہے کہ پیغمبر اکرم نے بہت دیر تک گریہ فرمایا، تو مولا علی نے پوچھا کہ آپ اتنا گریہ کیوں فرما رہے ہیں، یا کچھ اور لوگوں نے بھی پوچھا کہ آپ کیوں گریہ فرما رہے ہیں، تو پیغمبر اکرم فرماتے ہیں کہ اخبرنی جبرائیل، کہ مجھے جبرائیل نے یہ خبر دی ہے کہ انہم ویظلمونہ ویمنعون حقہ، کہ علی کے اوپر اشارہ ان کی طرف کہ ان کے اوپر ظلم کیا جائے گا اور ان کا حق روک لیا جائے گا، ویقاتلونہ ان سے جنگ کی جائے گی، ویقتلونہ ولدہ یہاں تک کہ ان کے بچوں کو قتل کیا جائے گا، ویظلمونہ بعد ہیں اور ان کے بعد ان کے بچوں پر بھی ظلم ہوگا. یہ پیغمبر فرما گئے اس گھرانے کے بارے میں، علی علیہ السلام کے بارے میں، اور یہ سب کچھ ہم دیکھ رہے ہیں کہ تاریخ میں اسی طرح ہوا کہ اللہ کے رسول کے رحلت کے بعد، جیسے کہ کل کی مجلس میں میں بیان کر رہا تھا کہ لوگ آئے تو دروازہ سیدہ پر، لیکن تسلیت تعزیت کرنے کے لیے نہیں آئے، بلکہ یہ کہنے کے لیے آئے کہ علی کو باہر نکالو ورنہ اس گھر کو ہم آگ لگا دیں. اب یہ بحث کہ آگ لگائی نہیں لگائی، صرف دھمکی دی، اگر یہ بھی مان لیں کہ آگ نہیں لگائی، جو تاریخ کی ذرا زیادہ مشہور کتابیں ہیں ان میں یہ نہیں لکھا ہوا ہے کہ آگ لگائی، لیکن بعض دیگر کتابوں میں لکھا ہوا ہے کہ آگ لگائی، لیکن فرض کرے نہیں لگائی، پھر بھی اس دروازے پہ کھڑے ہو کر جس پہ اللہ کے رسول صبح شام سلام کرتے ہیں، کوئی کسی کا یہ کہنا کہ ہم اس کو آگ لگا دیں گے، اس کو اس کے مکینوں کے ساتھ جلا دیں گے، یہ کوئی معمولی بات ہے؟ کوئی اس چیز پر ہی انسان غور کر لے. اور بہت سے لوگ جو صحیح خط پر آئے ہیں وہ اس واقعے سے آئے، ایسے لوگ ہیں جیسے میری بھی ملاقات ہوئی ہے، انہوں نے کہا بس ہم نے اس وقت تک کو سمجھ لیا ہے، سب کچھ ہر چیز سے کنوینس ہو گئے، بس آخری چیز یہ ہے اگر یہ ثابت ہو جائے کہ واقعی جناب سیدہ پر یہ مسائل ہوئے ہیں تو ہم اس راستے پہ آ جائیں. اور جس دن ان کے نزدیک یہ چیز ثابت ہو گئی پھر وہ اپنا راستہ انہوں نے تبدیل کر لیا، کیونکہ اس سے بڑی اور کیا بات ہو سکتی ہے کہ اس دروازے پہ کھڑے ہو کر کوئی شخص اس طرح کے. اب اس میں مختلف طرح کے سوالات ہیں جو ہم کل مجلس کے بعد بھی یہاں پر بات ہو رہی تھی، اور یہ سوالات بہت چل رہے ہیں. ایک طالب علم کے میرے پاس ایک واٹس ایپ کا میسج بھی آیا، اس کے اندر چار پانچ چھ سوالات ہیں اسی سے متعلق. دیکھیں وہ سوالات بھی اس طرح آپ نے بھی سنے ہوں کہ حضرت علی نے اپنا دفاع کیوں نہیں کیا، جناب سیدہ دروازے پر کیوں گئیں، اور علی شیر خدا تھے، اور وغیرہ وغیرہ اس طرح کی. لیکن جو سوالات ہوتے ہیں ان کا کیا مقصد ہے؟ ان کا مقصد اگر یہ ہے کہ یہ واقعہ پیش آیا یا نہیں آیا، کیونکہ بعض لوگوں نے تو واقعہ سے انکار کر دیا نا، مثال کے طور پر ڈاکٹر طاہر القادری نے پوری ایک سیریز تقریر کی ہے اس موضوع پر، ایسا کوئی واقعہ پیش ہی نہیں آیا، یہ سب شیعوں کا گھڑا ہوا ہے، اور جن بڑی کتابوں کے اندر یہ واقعہ لکھا ہوا ہے جیسے ابن قدیبہ کی الامامہ والسیاسہ، اس کتاب سے انکار کر دیا، انہوں نے کہا یہ ابن قدیبہ کی کتاب ہی نہیں. لیجیے تو بات یہ ہو رہی تھی کہ یہ جو سوالات ہیں ان کو ذرا سمجھنے کی ضرورت ہے، کیونکہ اس طرح کے سوالات بہت سارے واقعات کے بارے میں ہوتے ہیں. ایک تو ان کے جوابات ہوتے ہیں جو ہم دینے کی کوشش کرتے ہیں، لیکن دیکھیے اس سے پہلے، جواب دینے سے بھی پہلے جو بات ضروری ہے وہ یہ ہے کہ کیا یہ سوال ایسے ہیں جس کا تعلق ہم سے ہے کہ ہم اس کا جواب دیں. लेकिन सवाल मिसाल के तौर पर एक वाक्य मैंने शायद कल की मजलिस में आपको सुनाया था, मशहूर वाक्य है वो, वाक्य करतास, वाक्य करतास कि हुज़ूर ने कहा लाओ कागज़ और कलम मैं लिख दूँ, और उसके बाद लोगों ने नहीं दिया और फिर वो शोर शराबा हुआ और वगैरह वगैरह। अच्छा, अब सवाल उसके ऊपर ये आ गया कि अच्छा अगर अगर उस पर कागज़ और कलम नहीं दिया कोई बात नहीं, हुज़ूर बाद में ले लेते, बाद में क्यों नहीं लिखा आपने। अच्छा, इस सवाल का क्या मतलब है, आप ये सवाल हमसे क्यों कर रहे हैं, ये सवाल तो हुज़ूर से कर रहे हैं ना कि रसूल आपने बाद में क्यों नहीं लिखा। देखिए, हम कोई ना कोई जवाब हम भी देने की कोशिश करते हैं, मैंने एक जवाब दिया भी इसी मुल्क में, मैंने एक जवाब दिया, लेकिन वो जवाब मेरी तरफ से, मेरा ख्याल है कि अल्लाह के रसूल ने इसलिए नहीं लिखा कि जब एक शख्स मुँह के सामने खड़े होकर कह रहा है कि माज़ल्ला आप पर भी बीमारी का गलबा है तो बाद में भी लिखेंगे तो यही इल्ज़ाम लगाएगा वो। ये मेरा जवाब है, लेकिन इसका जवाब मैं क्यों दूँ, इसका जवाब तो खुद हुज़ूर देंगे, उनसे पूछिए आप, मुझसे क्यों पूछ रहे हैं। और अगर आपके सवाल उठाने का मकसद ये है कि ये वाक़या पेश आया या नहीं आया, तो वाक़े को चेक करने का तरीक़ाकार और होता है, फिर तो देखना होगा ये वाक़या किन किताबों में है, किन दालों के ज़रिए आया है, कितना ऑथेंटिक है। तो ये वाक़या वाक़या करताज बुखारी शरीफ के अंदर कम अज़ कम 5 मकाम पर है, ये काफ़ी होना चाहिए कि जब सही बुखारी जैसी किताब में एक वाक़या कई मकाम पर आ गया है तो वाक़या तो सही है ना। अब इस वाक़े को सुनने के बाद आपके जहन में तरह तरह के सवाल आ रहे हैं, अगर तो उन सवाल के जवाब देना हमारा काम नहीं है, क्योंकि हम भी ट्राई करेंगे कुछ ना कुछ जवाब तलाश करने की, लेकिन फर्ज करें हमारे पास कोई जवाब नहीं, सो व्हाट। पैगंबर मेराज पे गए, एक गुरुह कहता है जिस्मानी तौर पर गए, एक कहता है रूहानी तौर पर गए। अच्छा, वो जो रूहानी वाला गुरुह है वो तरह तरह के सवाल लेकर आता है कि कैसे गए और स्पेस से कैसे गुजरे, वहाँ तो ऑक्सीजन नहीं होती है, ओजोन लेयर को कैसे क्रॉस किया, उसमें तो आग लग जाती है, किस रफ्तार से गए और वापस आ गए, वेलोसिटी ऑफ लाइट से भी जाएंगे तो वापस नहीं आ सकते इतने कम वक्त में। अच्छा, कुछ लोगों ने जवाब भी देने की कोशिश की, किसने कहा आइंस्टाइन की इक्वेशन इज इक्वल टू एम सी स्क्वायर से इसका हल कर दें, तो इज इक्वल टू एम सी स्क्वायर से हल नहीं होगा ये मसला, इसका मसला मैं हल कर देता हूँ एक मिनट में, कि अल्लाह के रसूल जो गए अपनी मर्जी से गए या खुदा लेकर गया। सुभानल्लज़ी असरा बिअब्दिही लैलन मिनल मस्जिद अल-हराम इलल मस्जिद अल-अक्सा, पाक है वो जो लेकर गया, वो लेकर गया, वो लेकर जाने चाहे तो कोई रुकावट है, वो लेकर जाना चाहे तो ओजोन लेयर रुकावट बनेगी या स्पेस रुकावट बनेगी या लैक ऑफ ऑक्सीजन रुकावट बनेगी। वो चाहे तो ईसा अलैहिस्सलाम को बगैर बाप के पैदा कर दे, वो चाहे तो आदम अलैहिस्सलाम को बगैर माँ और बाप के पैदा कर दे। ये जो असबाब और इलल की दुनिया है, ये जो कॉज और इफेक्ट की थ्योरी है, हम और आप इसके पाबंद हैं, खुदा थोड़ी पाबंद है, वो तो क्रिएटर ऑफ ऑल कॉजेज है, वो तो ओरिजिनेटर ऑफ ऑल कॉजेज है, हम और आप पाबंद हैं ना इसके। तो ये सवाल जो है ये आप हमसे ना करें, बहुत से सवाल ऐसे हैं जो हमसे करने की ज़रूरत नहीं है। तो मैं नहीं, वो वाक़ियात जो पैगंबर की रिलत के वक्त हुकू पजीर हुए उसके बारे में जिन लोगों को शक व शुबा है, मिसाल के तौर पर मौला ने तलवार क्यों नहीं निकाली और दिफा क्यों नहीं किया और जनाब सैयदा दरवाजे पे क्यों गई, अली अलैहिस्सलाम क्यों नहीं आए, ये सारे सवाल हैं, वैलिड हैं, जहन में आने चाहिए, ठीक है, जब आवाज़ तलाश करने की कोशिश करें, हम भी कोशिश करते हैं, आप भी कोशिश करें। लेकिन अगर इन सवाल का मकसद ये है कि ये वाक़या पेश नहीं आया, ये बड़ी गलतफहमी है, क्योंकि बड़ी बड़ी किताबों में लिखा हुआ है, इससे इनकार नहीं कर सकते आप कि सारे वाक़यात पेश आए और ये मजालिम हुए, इस घर के दरवाजे पे कुछ लोग आए और उन्होंने आकर ये कहा, ये सब बातें ऑन रिकॉर्ड हैं। जवाब जैसे मैंने अर्ज किया कि हम भी कोशिश करते हैं, आप भी कोशिश करें जवाब हासिल करने की, फिर जनाब सवेरे से क्यों उनकी मुलाकात हो गई, تو جناب سیدہ دروازے کے پیچھے کھڑے ہو کر ان سے مخاطب ہوتی ہے اور یہ پوچھتی ہے کہ نام لے کر, نام ہے کتابوں کے اندر, کہ اے فلاں کیا تم اس لیے آئے ہو کہ میرے گھر کو آگ لگا دو؟ اور آنے والے نے کہا ہاں ہم اسی لیے آئے. وہ نے علی کو باہر نکالا اور اس کے بعد جو ہے وہ یہ واقعات ہو گئے. اب علی گلی گھر کے اندر ہیں اور علی اکیلے نہیں ہیں, اس گھر کے اندر اور بھی کچھ لوگ ہیں, اور بھی کچھ لوگ, لیکن واقعہ ایک دم چشم زدن میں پیش آ گیا اور پھر لوگ دروازہ توڑ کے اندر داخل ہو گئے. یہ موقع نہیں تھا کہ علی تلوار لے کے ریڈی ہوتے کہ کوئی آئے گا تو میں اس پر حملہ کر دوں گا. ایک واقعہ ہو گیا. یہ اس کے بعد والا مرحلہ ہے کہ کیا انہوں نے رزسٹ کیا یا نہیں کیا, کوئی مزاحمت کی یا نہیں کی. تو یہ بات ہے تاریخ میں لکھی ہوئی ہے کہ وہ لوگ جو علی علیہ السلام کے ساتھ اس پر موجود تھے انہوں نے مزاحمت کی, زبیر ابن عوام نے مزاحمت کی. زبیر, طلحہ اور زبیر دو مشہور نام جانتے ہوں گے. تو زبیر جو تھے وہ ہاشمی تھے, زبیر ہاشمی تھے اور حضرت علی کے ساتھ تھے. وہ جنگ جمل میں ادھر چلے گئے, وہ اور بات اس کی پوری داستان. بہت سے لوگ مختلف اوقات میں ادھر سے ادھر چلے گئے, جانتے ہیں. زہیر ابن قیم حضرت علی کے مخالف تھے, میدان کربلا میں امام حسین کے ساتھ تھے, اور شمر حضرت علی کے ساتھ تھا, کربلا میں امام حسین کا قاتل بنا. تو یہ تو ہوتا رہتا ہے تاریخ میں, اس طرح کے واقعات ہوتے رہتے ہیں. بہرحال اس وقت زبیر جو تھے وہ علی کے ساتھ. زبیر وہ واحد شخص ہے جنہوں نے تلوار نکالی. بعض جگہوں پہ ہے کہ وہ انہوں نے جو حملہ آور تھے نا انہیں میں سے ایک غلام کے نام سے تلوار نکالی. تلوار نکالی لیکن ان کو قابو میں کر لیا گیا, تلوار چھین کے توڑ دی گئی. زبیر کی تلوار, زبیر کی شاید اپنی تلوار نہیں تھی, وہ دونوں طرح کی روایت تھی. انہیں زبیر کی تلوار کی بڑی کاٹ تھی. زبیر بھی بڑے جنگجو تھے اور پیغمبر کے زمانے میں بھی بہت ساری جنگوں میں حصہ لے چکے. اور جنگ جمل کے موقع پر حضرت علی علیہ السلام نے ان سے گفتگو کی, ڈائلاگ کیا, تو وہ جنگ سے دستکش ہو گئے اور نکل کے چلے گئے میدان سے. پیچھے سے کسی نے حملہ کر کے قتل کر دیا زبیر. میں میدان میں نہیں آیا جنگ جمل میں, زبیر آئے نہیں, اس سے پہلے تک تو ساتھ تھے کیونکہ, لیکن جنگ کے مقابلے پہ نہیں آئے کیونکہ علی علیہ السلام نے ان کو بات یاد دلا دی کہ زبیر تم پیغمبر کے زمانے میں میرے ساتھ تھے اور علی کے گلے میں باہر ڈالے ہوئے تھے. تو پیغمبر نے پوچھا تمہیں بہت محبت ہے کسی؟ کہا ہاں یا رسول اللہ. کہا ایک وقت ایسا آئے گا جب تم علی کے مقابلے پہ آؤ گے. انہوں نے کہا سر کیسے ہو سکتا ہے میں علی کے مقابلے پہ آؤں گا؟ اللہ کے رسول نے کہا ہوگا ایسا. یہ واقعہ علی علیہ السلام نے جنگ جمل میں زبیر کو یاد دلا دیا. زبیر نے کہا ہاں آپ نے صحیح وقت یاد دلا, مجھے یاد آیا کہ میں شرمندہ ہوں اور میں نہیں آؤں گا اپنے مقابلے, اور میں چھوڑ کے جا رہا ہوں اس جنگ کو. چھوڑ کے چلے گئے, پیچھے سے کسی نے حملہ کر دیا. عبداللہ ابن زبیر کہتے ہیں کہ خود اپنے باپ کو اکسانے والوں میں سے تھے اور عبداللہ ابن زبیر کی وجہ سے سب کچھ ہوا. ایک جملہ یہ بھی ملتا ہے کہ زبیر ہمارے تھے جب تک عبداللہ نہیں پیدا ہوا تھا. تو زبیر حضرت علی کے ساتھ تھے, تلوار نکالی اور تلوار توڑ دی. حذیفہ یمانی پر تشدد ہوا, ان کے سینے پہ حملہ کیا گیا, ان کو ٹارچر کیا گیا, اور کئی لوگ تھے جن کے ساتھ یہ سب کچھ ہوا. تو یہ نہ کہیں کہ بالکل ریزسٹنس نہیں ہوئی, بعض لوگوں کی طرف سے ہوئی. ہاں علی علیہ السلام نے تلوار نہیں نکالی. علی نے تلوار کیوں نہیں نکالی اور یہ مقابلہ کیوں نہیں کیا, اس بارے میں چند باتیں میں آپ کی حضور میں عرض کروں. صلوات پڑھیں محمد والے محمد. ایک تو نہج البلاغہ کا خطبہ جس کو کل میں نے اشارہ کیا تھا, خطبہ شقیہ, کہ جس کے جملہ ہے فصبر تو فی العین قضا و فی الحلق شجاع. بس میں نے صبر کیا جبکہ میری آنکھ میں کانٹا اور حلق میں ہڈی پھنسی ہوئی تھی. اللہ تراسی نہبہ, میں دیکھ رہا تھا میری وراثت لٹ رہی تھی. اس حالت میں آپ نے صبر کیا. ایک اور خطبہ نہج البلاغہ میں خطبہ نمبر 26, پھر جب محمد ابن ابی بکر کی شہادت ہوئی مصر میں تو مولا علی نے اس وقت خطبہ ارشاد فرمایا, یہ وہی خطبہ ہے کہ جس میں آپ نے عربوں کو یاد دلایا ہے کہ وہ کس طرح کی زندگی گزارا کرتے تھے اسلام سے قبل. اسی خطبے کے ایک حصے میں, یعنی یوں سمجھ لیں کہ پیغمبر کی رحلت کا جو واقعہ ہے اس سے کوئی 36 سال کے بعد, 36 سال سے بھی 1-2 سال آگے بڑھا دیں, اتنے عرصے کے بعد ایک خطبہ علی علیہ السلام ارشاد فرما رہے, اس کے اندر آپ نے وہ والی بات بیان کی کہ اس وقت آپ نے قیام کیوں نہیں کیا. یہ نظر علاقہ میں خطبہ نمبر 26 میں ہے, بنظر تو پھر میں نے دیکھا فَإِذَا لَيْسَ لِي مُعِينٌ إِلَّا أَهْلُ بَيْتِي, کہ میرا کوئی مددگار نظر نہیں آیا سوائے میرے گھر والوں کے. جب میں نے دیکھا تو کوئی میرا مددگار نظر نہیں آیا, بس گھر والے چند نظر آئے. فَظَنِنْتُ بِهِمْ عَنِ الْمَوْتِ, تو میں نے بخل کیا, میں نہیں چاہا میں نے کہ میں اپنے اہل بیت کو موت کے منہ میں ڈال دوں. یعنی علی علیہ السلام اگر مقابلے کے لیے آتے, فرض کریں کوئی جنگ ہوتی, ایسا تو نہیں ہو سکتا کہ اس خان والے کے جو اور لوگ ہیں وہ پیچھے رہتے. جیسے امام حسن علیہ السلام اگر پھر بھی مقابلہ کرتے جبکہ ان کے اپنے ساتھی چھوڑ چھوڑ کے چلے گئے تھے, سپہ سالار بھی کیا تھا, اس کے باوجود امام حسن علیہ السلام اگر اس جنگ کو جاری رکھتے تو کیا ہوتا کہ وہ مخلص لوگ جو امام حسن کے تھے کچھ گنے چنے. ایسا تو نہیں ہو سکتا کہ امام حسن علیہ السلام شہید ہو جائیں اور امام حسین علیہ السلام موجود رہے, یا اور جو قریب ترین لوگ ہیں حجر ابن عدی حسن موجود رہے. تو امام حسن علیہ السلام نے بھی اسی لیے اس پر سلو کر لیا. مولا علی فرماتے ہیں کہ میں نے دیکھا میرا کوئی ساتھ ہی نہیں تھا, یہ چند لوگ ساتھ تھے, میں نے بخل کیا کہ ان کو موت کے منہ میں دوں. وَأَغْزَيْتُ عَلَى الْقَضَى وَشَرِبْتُ عَلَى الشَّجَاءِ, اور وہ جو مجھے آنکھوں پہ میرے کانٹا تھا وہ میں نے برداشت کر لیا, اور وہ حلق میں جو میری ہڈی پھنسی ہوئی تھی اس کو میں نے نکل لیا. وَصَبَرْتُ عَلَى أَخْذِ الْقَزَمِ, اور میں نے صبر کیا یہاں تک کہ میں نے وہ تلخ گھونٹ پی لیں. وہ علیہ امر من طعم القرن, اور ایک پھل ہے جو بہت ہی بدمزہ بہت کڑوا ہے جس کو القم بھی کہا جاتا ہے اور ہنزل بھی کہا جاتا ہے, اس سے زیادہ کڑوی گھونٹ میں نے پی. یعنی اس قدر کیفیت کو آپ نے بیان کیا ہے کہ اس وقت یہ کیفیت تھی میری, لیکن میں نے برداشت کر لی. کیوں؟ اس کیوں کا جواب میں چند نکات کی صورت میں آپ کے سامنے عرض کروں. فرض کرے علیہ السلام تلوار اٹھاتے ہیں, سوال یہ پیدا ہوتا ہے کہ اس وقت کتنے لوگ ان کے ساتھ کھڑے ہوتے ہیں. کچھ نہ کچھ تو ہوتے ہیں یقین, جو بہت مخلص لوگ تھے جو آپ کے ساتھ آپ کے گھر میں ہی موجود تھے وہ تو ہوتے, لیکن سوال یہ پیدا ہوتا ہے کہ ویسے عام مسلمانوں میں کتنے لوگ آپ کا ساتھ دیتے. اس کے بعد 25 سال تک آپ گھر میں بیٹھے رہے, کتنے لوگوں نے آپ کا ساتھ دیا؟ ساتھ دینے کے لیے کون لوگ آ رہے تھے؟ ساتھ دینے کے لیے ابو سفیان آیا. ابو سفیان آ کر کہتے ہیں علی یہ آپ کا حق چھینا جا رہا ہے, آپ مجھے ایک اشارہ کریں میں مدینے کی گلیوں کو گھوڑوں کے ٹاپوں سے بھر دوں گا. آپ سوچیں کہ علی علیہ السلام کی غیرت اس بات کو گوارا کرے گی کہ ابو سفیان کی مدد لے, اور ابو سفیان اگر مدد کرے گا علی کو ان کا حق دلانے میں تو اس کے بعد ابو سفیان کی پالیسی کیا ہوگی؟ اس کے بعد اس کو بھی تو ایک لائنس شیئر چاہیے ہوگا, ایسا تو نہیں کرے گا وہ. تو میں نے بیان کیا کسی مجلس میں نا کہ اس نے تو اسلام بھی قبول کیا تو پیکج کے ساتھ قبول کیا, اس نے تو اسلام بھی قبول کیا تو پیکج کے ساتھ قبول کیا ایسے. اور علی علیہ السلام کی غیرت کیسے گوارہ کر سکتی ہے کہ ابو سفیان کی مدد سے اپنا حق حاصل کر. اور حق تو بعد کی بات ہے, ابو سفیان کے وعدے پہ اعتبار کریں, نہیں ابو سفیان کے وعدے پہ علی اعتبار کریں. یہ وہ لوگ ہیں کہ جب مکہ فتح ہوا, مکہ تو بغیر جنگ کے فتح ہو گیا, جب مکہ فتح ہوا پیغمبر 3 دن مکے میں رہے اور یہ سب مسلمان ہو گئے, ابو سفیان ہیں کمپنی. اس کے بعد پیغمبر غزوہ بنو حوازن کے لیے طائف کی طرف جا رہے تھے, 10,000 کا لشکر تو مدینے سے آیا تھا ظاہر وہی کافی تھا. نہیں, مکے کے جو نئے نئے مسلمان ہوئے نا ان کے اندر بھی جذبہ جہاد ابھر آیا, انہوں نے کہا ہم بھی جائیں گے, چلو 2,000 یہ بھی شامل ہو گئے مجاہدین. 9 مسلم, 3 دن ہوئے مسلمان ہوئے, کسی کو 2 دن ہوئے ہوں گے, کسی کو 3 دن ہوئے ہوں گے. یہ مجاہدین اسلام 10,000 کے ساتھ شامل ہو گئے, انہوں نے آوازن کی طرف گئے. ان کا خیال یہ تھا کہ مکہ جب مزاحمت نہیں کر سکا تو اور کون کرے گا مزاحمت. ادھر بنو حوازن والوں نے پلاننگ کی ہوئی تھی کہ مکے والوں نے ہتھیار ڈال دیا لیکن ہم ہتھیار نہیں ڈالیں گے, ہم مقابلہ کریں گے کچھ بھی ہو. اچھا, ان کے اندر بھی ایک کفار مشرکین کے اندر بھی ایک غیرت حمیت جاہلانہ حمیت ہوتی تھی, انہوں نے کہا ہم مقابلہ کریں گے اور ایک اسٹریٹجی انہوں نے ڈیزائن کی. اچھا, مسلمانوں کی طرح تو 10,000 تھی اب 12,000 ہو گئی. ان کے ذہن میں وہ آیا جس کو قرآن نے کہا ہے کہ کثرت تعداد کا گھمنڈ تمہارے دل میں آ گیا کہ مکے والے مقابلہ نہیں کر سکے, یہ کیا مقابلہ کریں گے ہمارا. اور اسی گھمنڈ کے ساتھ وہ اس طرف جا رہے تھے اور سمجھ رہے تھے کہ ہم وہاں جائیں گے پھر پڑاؤ ڈالیں گے پھر لشکر تیار ہوگا اور پھر میمنہ اور میسرہ اور قلب لشکر اور علمدار لشکر اور جیسے ہوتا ہے فوج ترتیب دی جائے گی, پھر ادھر ایک فوج آئے گی اور پھر آمنے سامنے کوئی نکل کے آئے گا بیچ میں تلوار لے کر حلب مبارز, پھر یہاں سے نکل کے جائے گا پھر تھوڑی دیر تک ٹھک تک, اس کے بعد کوئی ایک گر جائے گا کوئی دوسرا آئے گا, یہ ہوتا رہا اس طرح گیم آف ڈیتھ. اچھا, وہ بہت ہوشیار تھے, انہوں نے کہا کہ اس اسٹریٹجی سے تو ہم کبھی مقابلہ نہیں کر سکیں گے, ان کی تعداد 2,000 ہے مسلمانوں کی 12,000, یہ تو 313 بھی 1,000 پہ غالب آتے ہیں, اب تو 12,000 آ رہے ہیں. انہوں نے اپنی پلاننگ دوسری کر لی, اپنی اسٹریٹجی کو اور ڈیزائن کر لی اور انہوں نے تیر انداز ایسے کھڑے کر دیے مختلف لوگوں پر, کمین گاؤں میں چھپے ہوئے جگہوں پہ, اور مسلمانوں کو آنے دیا. آتے گئے آتے گئے آتے گئے, جب ان کے تیر اندازوں کے رینج میں وہ آ گئے, ایک دم چاروں طرف سے اٹیک کر دیا انہوں نے. اب یہ سمجھ رہے تھے ہم جائیں گے پڑاؤ ڈالیں گے سیٹنگ ہوگی پھر سب کچھ شروع ہوگا, ایک دم ہی ہر طرف سے حملہ شروع ہو گئی, تیر اندازی شروع ہو گئی, اب لوگ بوکھلا گئے. وہی ہوا جو اس سے پہلے بھی ایک مرتبہ ہو چکا تھا, کچھ قرآن کریم نے کہا ہے کہ تم الٹے پاؤں بھاگنے لگے. تو جب مسلمان بدحواس ہو کے ادھر ادھر بھاگنے لگے تو ابو سفیان بہت خوش ہوئے, اس نے کہا ہاں اب مزہ آیا نا, جب مسلمان بدحواسی میں ادھر ادھر بھاگ رہے تھے وہ خوش ہو رہا تھا. بہرحال وہاں پہ پھر حضور نے بھی ایک پیکج کا اعلان کیا, رمضان کا مہینہ تھا, رمضان پیکج. حضرت عباس ابن عبد المطلب کی آواز بہت تیز تھی, ان کا اپنے کا اعلان کرو بتاؤ تو واپس آؤ تم لوگ, اور اس جنگ میں جس کے ہاتھ میں جو کچھ لگے گا وہ اس کا ہو. جو جا رہے تھے انہوں نے آواز سنی, کچھ کام کی بات ہو رہی, پھر ان کے پھر واپس آئے. تو جو پیکیجز پہ چلنے والے لوگ ہیں, اور جب مسلمانوں پہ برا وقت آیا تو جو خوش ہو رہے تھے بغلے بجا رہے تھے, علی ان کے اوپر اعتبار کریں گے؟ ان کے بھروسے کے اوپر علی اپنا حق حاصل کریں گے؟ ایسا کیسے ہو سکتا ہے؟ علی علیہ السلام کو تو لوگوں نے مشورہ دیا کہ آپ بیعت جنبش قلم اتنے لوگوں کو برطرف کر رہے ہیں, ہٹا رہے ہیں, جو سالہ سال سے مختلف عہدوں پہ براجمان ہیں, آپ نے کافی کر لیا, شام والے کو ابھی نہ چھیڑیں, ابھی شام والے کو نہ چھیڑیں, اس سے بعد میں نمٹ لیجیے گا, پہلے ذرا آپ کی حکومت اسٹیبل ہو جائے, جب اسٹیبل ہو جائے گی تو پھر صحیح نہیں ہے, پھر آپ دودھ کی مکھی کی طرح نکال کے پھر دیں, ایسے ہی ہوتا ہے سیاست, پہلے برداشت کر لیں, جب آپ کا کام نکل آئے, جب آپ کی حکومت اسٹیبل ہو جائے, اس کے بعد آپ, مختلف طریقے ہوتے ہیں حکمرانوں کے پاس راستے سے ہٹانے کے. عمر علی نے کہا کہ میں ایک دن برداشت نہیں کروں گا اس شخص کو, جو غلط آدمی ہے اس کو میں کیوں برداشت کروں, آج میں اس کو برداشت کر لیتا ہوں, یہ میرا جملہ ہے, عمر علی کا نہیں ہے, اس کا مفہوم میں عرض کر رہا ہوں میں, کہ آج میں اگر اس شخص کو برداشت کر لوں صرف اپنی حکومت اسٹیبل کرنے کے لیے, اور چھ مہینے بعد فرض کرے میں اس کو برطرف کرتا ہوں, تو یہ کہے گا اچھا کل تو میں بہت اچھا تھا آپ کے ساتھ تھا, آج میں برا ہو گیا, ایک دم کیا ہو گیا, کل تک میں بہت اچھا تھا, آپ نے قبول کیا مجھے, آج ایک دم میں برا ہو گیا. نہیں, جو برا ہے, جو غلط ہے, وہ علی کی نگاہ میں پہلے دن بھی غلط ہے, آخری دن بھی غلط ہے, اس کے ساتھ کوئی کمپرومائز نہیں ہو سکتا. تو ابو سفیان کے ساتھ کمپرومائز کرنا ناممکن. اچھا, حضرت عباس نے بھی آفر کی, عباس ابن عبد المطلب پیغمبر کے چچا, انہوں نے کہا لیا آپ ہاتھ بڑھاؤ, میں آپ کے ہاتھ پہ بیعت کرتا ہوں, میں پیغمبر کے چچا ہوں, اور میں اگر بیعت کر لوں گا کوئی مخالفت نہیں کرے گا. حضرت علی نے ہاتھ نہیں بڑھایا. اچھا, ابو سفیان کے لیے نہیں تو کم از کم اب حضرت عباس کے لیے ہاتھ بڑھا دیتے, آپ نے ہاتھ نہیں بڑھایا کیوں؟ اب اس کیوں کے جواب بھی ہمارا خیال ہے, اصل تو کیوں آپ علی علیہ السلام سے پوچھیں گے آپ نے کیوں نہیں اس موقع سے فائدہ اٹھایا, لیکن ہمارا خیال ہے کہ حضرت عباس کا جو بت پہ نظر تھا وہ یہ تھا کہ کسی طرح یہ چیز ہمارے خاندان میں رہے, اور ہمارے خاندان میں جب یہ عہدہ رہے گا تو ہمیں اس کا فائدہ پہنچے گا. اس سے پہلے بھی آپ کی خدمت میں عرض کر رہا تھا کہ حضور کے چچا تو اور بھی تھے, حضرت عباس بھی حضور کے چچا تھے, حضرت حمزہ بھی حضور کے چچا تھے, لیکن علی علیہ السلام نے کس کو یاد کیا؟ حمزہ کو یاد کیا. تو کوئی ایسی بات تھی نا حمزہ کے اندر جو عباس کے اندر نہیں تھی, عباس موجود تھے. وہ بات کیا تھی؟ آپ تاریخ میں جا کے دیکھیں کہ کس طرح حضرت عباس نے اور دوسرے لوگ تھے, انہوں نے اپنے اس اسٹیٹس کو کہ پیغمبر سے ان کی رشتہ داری ہے, پیغمبر کے وہ چچا ہیں یا ان کے اولادیں بعد میں عبداللہ ابن عباس ہیں, سو آن, تو انہوں نے اپنی اس اسٹیٹس کو کیش کروایا, انجوائے کیا, فائدہ اٹھایا اس سے. لیکن جہاں اسلام کو خون کی ضرورت پیش آئی, جان قربان کرنے کی ضرورت پیش آئی, کہیں نظر نہیں آئی, بلکہ بعض مقامات پر ان کا کردار جو ہے وہ انتہائی غیر مناسب ہے. مثلا امام حسن علیہ السلام نے جس شخص کو سپہ سالار بنا کر بھیجا اور وہ دشمن کے ہاتھ میں بک گیا, نوری کا بیٹا تھا عبید اللہ ابن عباس ابن عبد المطلب, جس میں مولا علی نے بھی اعتبار کیا تھا, اس کو یمن بھیجا تھا اپنا نمائندہ بنا کر, اور یمن میں شام کے دہشت گرد نے حملہ کیا اور یہ وہاں سے نکل گئے تھے, بھاگ گئے, ان کے دو بچوں کو, معصوم بچوں کو ماں کے سامنے ذبح کیا. ان کے دل میں تو اور زیادہ انتقام ہونا چاہیے تھا, ان کے دو بچے قتل ہوئے, لیکن اس نے اپنے بچوں کے خون کا بھی سودا کر لیا اور پتا چلا پانچ لاکھ میں بک گئے, ڈھائی لاکھ کیش, ڈھائی لاکھ آن ارائیول. تو अली अलैहिस्सलाम ने अगर उनके कहने पर भी हाथ नहीं बढ़ाया तो अली जानते थे कि असल में उनकी फिक्र कुछ और है। तो मैं अर्ज कर रहा था कि अगर अली तलवार उठाते कितने लोग साथ देते। होता यह कि जैसा कि आपने अपने इस खुतबे में इरशाद फरमाया है नहजुल बलागा का जो खुतबा नंबर 26 मैंने आपके सामने पेश किया कि वो चंद मुखलिस लोग जो आपके साथ थे वो सब कत्ल हो जाते। अच्छा, हमारे जहनों में फौरन करबला का वाक़ आता है कि करबला में उन्हें इमाम हुसैन निकल के आए, आपने भी तो अपने साथियों को कत्ल करवा दिया लेकिन आपने एक तारीख रकम कर दी। तो ये देखिए कि करबला और करबला से पहले के वाक़यात में बड़ा फर्क है। यहाँ तक एक सवाल ये भी किया जाता है कि इमाम अली अलैहिस्सलाम ने जिनसे जंग की इमाम हसन अलैहिस्सलाम से उससे सुलह कर ली, और इमाम हसन अलैहिस्सलाम ने जिससे सुलह की इमाम हुसैन अलैहिस्सलाम ने उसी के बेटे से जंग की, है ना। तो ये जो तारीख है इसकी भी एक तवील एनालिसिस है, लेकिन उसका एक नुक्ता सिर्फ अर्ज करूँ ताकि पीछे की बात थोड़ी में आसानी हो जाए कि यजीद में और यजीद से पहले वाले हुक्मरानों में बड़ा फर्क था। और एक बुनियादी फर्क ये था, ये सिर्फ एक नुक्ता है, नुक्ता बहुत सारे हैं इसके, लेकिन हमारा क्योंकि बुनियादी मौजूद यह नहीं है ना, सिर्फ मैं ये बात समझाना चाह रहा हूँ कि यजीद से इमाम हुसैन ने क्यों मुकाबला किया और यजीद से पहले वालों से क्यों मुकाबला नहीं किया गया इस तरह का मुकाबला। कि यजीद के बारे में खुद इमाम हुसैन अलैहिस्सलाम ने एक जुमला इरशाद फरमाया कि मुअल्लिनुम बिलफिस्क शारिबुल खमर कातिल नफ्सुल मुहतरमा मुअल्लिनुम बिलफिस्क अलल एलान फिस्क को फजूर करता है। देखिए, हाकिम इस्लामी को कम अज़ कम ज़ाहिर बज़ाहिर इस्लामी अकदार की रियायत करनी चाहिए। तनहाई में जो कुछ करता है वो उसका और खुदा का मामला है। लेकिन अगर एक ऐसा शख्स है कि जो ना खुदा से हया करता है ना मखलूक खुदा से हया करता है, इतना ढीठ इतने बेगैरत शख्स को कि जो अलल एलान फिस्क को फजूर करता है, किसी तरह हक नहीं है कि इस्लामी रियासत का सरबरा बने। तो यजीद का मामला इस तरह था, और यजीद के बारे में इमाम हुसैन अलैहिस्सलाम के जो ख्याल हैं ये बयात का मुतालबा करने के बाद सामने नहीं आए हैं। ये जुमला तो बेशक आपने उस वक्त इरशाद फरमाया जब आपसे बयात का मुतालबा हुआ हाकिम मदीना के सामने, लेकिन इमाम हुसैन अलैहिस्सलाम ने इससे भी एक साल कबल कि जब यजीद का बाप मदीने में आया और वो राह हवाल कर रहा था, मुख्तलिफ लोगों से मुलाकातें कर रहा था, सहाबा कराम से उम्मतुल मोमिनीन से, तो कुछ लोगों ने मुखालफतें भी की, बाद में उम्मतुल मोमिनीन ने भी मुखालफत की। उस वक्त इमाम हुसैन अलैहिस्सलाम ने कह दिया था कि जिस यजीद का तुम तारुफ करवा रहे हो, यजीद का तारुफ ये नहीं है, यजीद का तारुफ इस तरह कराओ कि वो कुत्तों और बंदरों से खेलता है, शराब पीता है, तंबूरे बजाता है, ये वाला तारुफ कराओ ना यजीद। तो उस वक्त तो यजीद बरसे इख्तदार आया ही नहीं था, उस वक्त तो उसके लिए सिर्फ राय अंबार की जा रही थी। अब एक सवाल यहां पर ये पैदा होता है कि अगर यजीद फर्ज करें ऐसा ना होता, फासिक और फाजिर ना होता, जानी और शराबी ना होता, तो क्या इमाम हुसैन बैत कर लेते? बैत तो फिर भी नहीं करते, बैत नहीं करते लेकिन कम से कम फौरी तौर पर क़याम नहीं करते, बैत नहीं करते लेकिन फौरी तौर पर क़याम करने की जरूरत नहीं थी, फिर भी प्लानिंग करते अगर जरूरत पड़ती है। दूसरी बात यह है कि अगर यजीद बैत का मुतालबा न करता, यजीद ऐसे ही होता जैसा कि था, लेकिन वो बैत का मुतालबा न करता इमाम हुसैन से, तो इमाम हुसैन अलैहिस्सलाम खामोश रहते। अगर वो बैत का मुतालबा न करता और होता वैसे ही जैसा कि था, तो क्या इमाम हुसैन अलैहिस्सलाम उसके खिलाफ उठ खड़े होते? मेरा जवाब ये है, हमारा ख्याल है, ज़ाहिर ये तो फर्जी सवाल है ना, मेरा जवाब ये है कि इमाम हुसैन अलैहिस्सलाम फिर भी यजीद के खिलाफ उठ खड़े होते, जैसे कि मैंने आपको शवाहिद बयान किए कि इससे पहले से वो यजीद के मुखालिफ, और आप देख रहे थे हालात किस डगर पे जा रहे हैं, और आपने खुतबा मीना में उससे एक साल पहले सहाबा को जमा करके मीना के मकाम पर एक खुतबा इरशाद फरमाया और वहाँ वाजे कर दिया था कि हालात किस तरफ जा रहे हैं। हाँ, ये हो सकता है कि ये क़याम इमाम हुसैन अलैहिस्सलाम का यजीद के ख़िलाफ़ इकदाम मुहर्रम 61 हिजरी में नहीं होता, शायद एक साल बाद हो जाता, दो साल बाद होता, कोई और स्ट्रेटेजी डिज़ाइन करते, लेकिन इमाम हुसैन अलैहिस्सलाम यजीद जैसी शख्स को खौ बैत का मुतालबा ना भी करता फिर भी बर्दाश्त नहीं करता। दिस इज माई एनालिसिस। तो यजीद का मामला ज़रा डिफरेंट, इसको आप मौला अली पर, इसको आप इमाम हसन अलैहिस्सलाम पर कयास ना करें। अगर इमाम हसन अलैहिस्सलाम क़याम कर लेते, क़याम तो आपने किया था, लेकिन ज़ाहिर है जब साथी साथ छोड़ के चले गए तो आपने कम्प्रोमाइज़ किया। अगर इमाम हसन अलैहिस्सलाम का कम्प्रोमाइज़ ना करते, अगर सुलह ना करते, तो वो जो करबला में 72 इमाम हुसैन अलैहिस्सलाम को मिले वो भी नहीं मिलते। और एक फर्क अर्ज करके मैं इस बहस को क्लोज करने की कोशिश करूं कि इमाम हुसैन अलैहिस्सलाम को तो पहले से पता था कि वो शहीद होने वाले हैं, पैगंबर ने ही बता दिया था, और हालात भी इस तरफ जा रहे थे कि आप समझ गए थे कि अब जान नहीं बच सकती, और आप शहादत के लिए तैयार भी थे। ज़ाहिर है किसी भी इमाम की ज़िंदगी में आप देखें, वो मौत से और शहादत से फरार तो नहीं हासिल करते। आपने तो फरमाया कि मेरे लिए जो है वो मौत शहादत है, और बल हयात माल ज़ालिमीना बरमा, ज़ालिमों के साथ ज़िंदा रहना मेरे लिए ज़िल्लत है। तो मौत के लिए तो आप तैयार थे, लेकिन इमाम हुसैन अलैहिस्सलाम ने जो स्ट्रेटेजी बनाई उसके मुताबिक इमाम हुसैन अलैहिस्सलाम ये चाहते थे, जिसमें वो कामयाब हुए, कि आपकी शहादत इस तरह हो कि दुनिया के सामने इमाम हुसैन अलैहिस्सलाम के क़याम के मकासिद भी वाज़े हो जाएं और आपके कातिल भी वाज़े हो जाएं, और चेहरे से उनका नकाब उतर जाए और रहती दुनिया तक पता चल जाए कि हुसैन के कातिल ही हैं। और हुसैन ये चाहते थे। इससे पहले क्या हुआ इमाम हुसैन अलैहिस्सलाम की शहादत से पहले? इससे पहले ये हुआ कि कातिल कत्ल भी करवाते थे और सामने भी नहीं आते थे। इससे पहले ये होता रहा, मौला अली को किसने कत्ल किया? आप पूछिए बच्चों से, मौला अली का कातिल कौन है? इब्ने मुल्जिम। इमाम हसन को किसने उधार दिया? जौजा ने। क्या वाकई मौला अली का कातिल इब्ने मुल्जिम था? इब्ने मुल्जिम तो किराए का कातिल है, इब्ने मुल्जिम तो किराए का कातिल है। इब्ने मुल्जिम को किसने भेजा, किसने तैयार किया, किसने वो जहर में बुझी हुई तलवार दी? इब्ने मुल्जिम को किसने उस औरत से मुलाकात करवाई जिसने कहा कि मुझे अली का सर चाहिए? एक औरत की इतनी जुरत कि अपने जमाने के हाकिम का सर तलब कर ले, ये जुरत उसके अंदर कैसे हुई? किसने इमाम हसन की ज़ौजा से कहा कि तुम हसन इब्न अली को ज़ियारत दे लो तो तुम्हारी शादी यजीद से हो जाएगी? तो देखिए, कातिल जो है वो छुपे हुए थे। इमाम हसन अलैहिस्सलाम ये नहीं, इमाम हुसैन अलैहिस्सलाम ये नहीं चाहते थे। इसी तरह इमाम हुसैन अलैहिस्सलाम ये नहीं चाहते थे कि आपको मक्के या मदीने में कत्ल कर दिया जाए, हालत अहराम में कत्ल कर दिया जाए, सैन काबा में कत्ल कर दिया जाए। इसलिए अब्दुल्ला इब्न ज़ुबैर से आपने कहा कि जब अब्दुल्ला इब्न ज़ुबैर भी आया और उन्होंने मना किया आपको जाने से, बहुत से लोगों ने मना किया, जुबैर नहीं मना किया कि नहीं जाइए। तो आपने फरमाया कि मैंने अपने नाना से सुना है कि एक शख्स को सहन काबा में मेंढे की तरह ज़िबा किया जाएगा, और मैं वह नहीं बनना चाहता। मैं नहीं चाहता कि मेरे खून से हरम की ओर बन पामा। फरमाया अगर हुदूद हरम से दो कदम बाहर कत्ल होना मुमकिन हो तो मैं एक कदम अंदर कत्ल नहीं होना चाहता। यानी बज़ाहिर इस स्टेटमेंट का मतलब ये है कि इमाम हुसैन अलैहिस्सलाम अगर हुदूद हरम में कत्ल हो गए, इमाम हुसैन अलैहिस्सलाम अगर सहन काबा में कत्ल हो जाते तो काबे की हुरमत पामाल होती। अच्छा होती, यकीनन काबे की हुरमत बाद में हुई तो पामाल हुई, जब उस पर मंजनीक से हमला किया गया, जब अब्दुल्लाह इब्ने ज़ुबैर को कत्ल किया गया सहन काबा में, ये सब कुछ हुआ। लेकिन हुसैन अलैहिस्सलाम ये नहीं बनना चाहते कि कोई शख्स हालत आराम में आए और खामोशी से कत्ल करे और उसके बाद चला जाए, हुसैन शहीद हो जाए तो हुकूमत तीन दिन के शोक का ऐलान कर दे, बात करते। आप चाहते थे कि अगर मैं कत्ल तो होना है, आपको तो अंदाजा है कत्ल होना है, लेकिन इस तरह नहीं कत्ल होना है, मैदान में जाके मुकाबला होगा और जहां मेरा मौक़िफ़ भी सामने होगा उम्मत के और मेरे दुश्मन भी बेनकाब होगा। इमाम हुसैन अलैहिस्सलाम ये चाहते, ये मौका, ये अपॉर्चुनिटी ना मौला अली के हाथ पास थी ना इमाम हुसैन के पास थी। उन्होंने क़याम नहीं किया इस तरह, ना उसके बाद आने वाले अइम्मा के पास थी। इमाम सब इमाम है, सब उज्जत खुदा है, उसमें कोई शक नहीं है, लेकिन करबला जैसी कुर्बानी और कोई नहीं पेश कर सकता था। उसके बहुत सारे अवामिल हैं, आखिर में कुछ जुमले में उस पर अर्ज करूँगा। तो एक बात तो मैं आप समझ अर्ज कर रहा हूँ कि मुखलिस लोग कत्ल हो जाते। इस्लाम नया नया था, नौ जायदा था, इस्लामी रियासत कायम हुए 10 साल हुए थे, 10 साल के अरसे में लोग नए नए दायरा इस्लाम में दाखिल हुए, इधर पैगम्बर की रिलत हुई, बहुत से लोग मुर्तद हो गए, कबाइल के कबाइल मुर्तद हो गए, बहुत से कबाइल के कबाइल मुर्तद हो गए और झूठे मुद्दियान नबूवत सामने आने लगे, झूठे दावेदार नबूवत सबसे ज्यादा इस दौर में सामने आए। मुसलमे कज़ाब वन ऑफ देम, मुसलमे कज़ाब अकेला नहीं था, उसके अलावा भी कई थे, खातून भी एक थी नबूवत का दावा करने वाली, जिनको मैं कहता हूँ कि हर दौर में मर्दों के शाना पहचाना खवातीन भी हर मैदान में नजर आएंगी आपको। तो नबूवत का झूठा दावा करने में भी एक खातून थी, लेकिन मुसलमा कज़ाब, खुद मुसलमा के कितने असरात थे कि जंग जब हुई मुसलमा के खिलाफ तो 70 क़ाज़ियाने कुरान उसी जंग में जो मारे गए थे जंग इमामा में, फिर तो बड़ी जंग हो गई ना, वो 70 क़ाज़ियाने कुरान का मारा जाना एक ही जंग में, बड़ी जंग है ना। तो कैफियत आलम इस्लाम की इतनी फ्रेजाइल थी कि अगर अली अलैहिस्सलाम उसमें तलवार उठा लेते इसका फ़ायदा किसको होता? मुनाफिकीन को होता, इस्लाम और मुसलमानों को नुकसान पहुंचता। अली ने अपनी तलवार रोक ली, अपने हक से दस्तकश हो गए। एक वाक़या है ना, आपने सुना होगा कि एक बच्चे पे दो औरतों ने दावा कर दिया, हज़रत अली के पास केस आया तो आपने कहा अच्छा इसके दो टुकड़े कर देते। तो जिसके यहाँ बच्चा था उसने कहा नहीं, दो टुकड़ा नहीं करो, किसको दे दो, और जिसका बच्चा नहीं था उसने कहा हाँ कर दो, आपने कहा इसका बच्चा है, लेकिन ये नहीं चाहती कि दो टुकड़ा, जिसका बच्चा होता है वो नहीं चाहता दो टुकड़ा। जो दीन इस्लाम का हकीकी वारिस था वो नहीं चाहता इस्लाम के टुकड़े हो जाए, मुझे नुकसान हो जाए कोई बात नहीं, मुझे नुकसान हो रहा ना जाती फिर वक्त, हालांकि मुझे क्या नुकसान है, नुकसान तो उम्मत मुस्लिमा का है अल्टीमेटली। लेकिन इस वक्त जो सूरत हाल है इसमें अगर अली तलवार निकालेंगे तो اسلام کو غیر قبول ہو جائے گا, منافقین کو اس کا فائدہ ہوگا. اس لیے اسلام کا وسیع تر مفاد اس وقت کیا ہے کہ کوئی بات نہیں, علی تلوار نیام میں رکھ لیں. ایک دو نہیں 25 سال خاموش رہنا پڑا علی, 25 سال تک گھر میں بیٹھے رہے, فارغ نہیں بیٹھے, گھر میں بیٹھ کے بھی آپ نے کام کیا. 6 مہینے تو آپ نے قرآن کمپائل کرنے میں لگائی, لیکن مقابلے پہ نہیں آئے. نہ صرف مقابلے پہ نہیں آئے بلکہ اتنا تعاون کیا پے در پہ آنے والی حکومتوں سے, اتنا تعاون کیا, اتنا تعاون کیا کہ آج بھی بہت سے لوگوں کو یہ غلط فہمی ہے اور وہ کتابوں میں لکھتے ہیں کہ علی اپنے آپ کو زیادہ حقدار سمجھتے تھے خلافت کا, لیکن پھر اپنے حق سے دستبردار ہو گئے تھے. غلط فہمی ہے کہ علی دستبردار ہو گئے, کیوں یہ تعاون کرتے ہوئے نظر آ رہے ہیں قدم قدم پر. تو میں یہ کہتا ہوں کہ اگر علی اپنے حق سے دستبردار ہو گئے ہوتے تو خطبہ شقشقیہ ارشاد نہ فرماتے, ایک خطبہ شقشقیہ کافی ہے کہ اگر اپنے حق سے دستبردار ہو گئے ہوتے تو خطبہ شقشقیہ میں شکایت نہیں کرتے. آپ کی شکایت, یہ تو میں شکایت کا لفظ استعمال کر رہا ہوں, ورنہ آپ ریکارڈ نکال کے دیکھیں, شکایت نہیں احتجاج ہے. احتجاج اور صرف علی علیہ السلام میں نہیں, بعد میں آئے طارق نے بھی الاحتجاج طبرسی, اگر طبرسی کی جو کتاب ہے وہ ان واقعات پر مشتمل ہے جہاں جہاں انہوں نے احتجاج, احتجاج کا مطلب وہ نہیں ہے جو ہم لوگ سمجھتے ہیں سڑکوں پہ نکل کے احتجاج کرنا, احتجاج کا مطلب اپنا حق جتلانا, بتانا, ثابت کرنا, اتمام حجت کرنا. مولا علی نے بھی کیا, آئمہ طاہرین نے بھی کیا. بس اب رک دیتے ہیں اس کو یہاں پر, پھر آخری نشست ہے ان شاء اللہ, کوشش کریں گے کہ کسی نتیجے تک ہم پہنچ جائیں. یہ جو سوالات سامنے آتے ہیں, یہ سوالات وہ ہیں کہ جو علی سے پوچھیں, پیغمبر سے پوچھیں, ہم سے پوچھیں گے تو ہم اپنے پہ ہی جواب دینے کی کوشش کریں گے, ضروری نہیں ہے کہ آپ مطمئن ہوں. لیکن ہم سے کیوں پوچھ رہے ہیں آپ؟ کو یہ شک ہے کہ یہ واقعات اس طرح پیش نہیں آئے ہیں, تو واقعات کو چیک اینڈ ویریفائی کرنے کا جو طریقہ کار ہے اس کے مطابق چیک کریں. ان سوالات سے کچھ نہیں ہوتا, فرض کریں سوالات کے جوابات نہیں ہیں میرے پاس, کیا فرق پڑتا ہے واقعہ پیش آیا نہیں پایا؟ پیش آیا, یہ کنفرم کریں واقعہ پیش آیا. واقعہ پیش آیا تو اب آپ جس طرح آپ مجھ سے سوال کر رہے ہیں اور میں توجیحات پیش کرنے کی کوشش کروں, وہ اپنے آپ سے سوال کریں, آپ بھی جسٹیفائی کریں. اور آخری بات کہ یہ سوالات جو ہیں یہ صرف مولا علی کے لیے کیوں آ رہے ہیں؟ یہ سوالات صرف جناب سیدہ کے لیے کیوں آ رہے ہیں؟ یہ سوالات ان لوگوں کے بارے میں کیوں نہیں آتے کہ جو خود چل کر آئے, ان کے بارے میں بھی سوالات کریں. ڈاکٹر تیجانی سماوی نے ان کے بارے میں سوالات اٹھائے, تیجانی سماوی نے ان کے بارے میں سوالات اٹھائے کہ ہمارے ذہن میں تو ان کا بڑا امیج تھا, وہ بڑی شخصیت تھی, بڑا یہ کیسے ہو گیا کہ وہ یہ کیا انہوں نے؟ تو یہ سوال آپ ان کے بارے میں اٹھا رہے, یہ سوال ان کے بارے میں بھی اٹھائیں آپ, پھر بھی آپ کے سامنے بہت سی حقیقتیں روشن ہو جائیں گی. بس آج کی حد تک اس قیامت کو ہی تمام کر دیتے ہیں, وقت بہت تیزی سے گزر گیا. میں نے کہا کہ کربلا کا واقعہ ایسا ہے کہ کوئی اور معصوم بھی اس واقعہ کربلا کو دوبارہ پیش نہیں کر سکتے, تو مقامات اپنی جگہ. کیوں؟ اس لیے کہ سید الشہداء کے پاس جیسی شخصیات تھیں, جیسی ہستیاں تھیں, کسی اور معصوم کے پاس بھی وہ دستیاب نہیں تھی. کچھ اصحاب حسین کو دیکھیں, اصحاب حسین پر کل بات کریں گے, آج نہیں. لیکن آج ہم جس شخصیت پہ بات کر رہے ہیں, آج جن کا تذکرہ ہر جگہ ہو رہا ہے, جناب عباس علیہ السلام, किसी और इमाम के पास ऐसे भाई हैं जनाब अब्बास की तरह, किसी और इमाम के पास अली अकबर जैसा फजल है, कासिम और मोहम्मद जैसे जवान हैं? और सबसे बड़ी बात कि किसी और के पास जनाब जनाब जैसी बहन है? शहीद तो सब मासूम हुए, सब इमाम हुए, लेकिन जिस तरह जनाब जनाब ने इमाम हुसैन अलैहिस्सलाम के खून को करबला के रेगजार में जज्ब नहीं होने दिया बल्कि उसको पूरी दुनिया में फैला दिया, ये मौका किसी और के पास तो नहीं था। तो ये जहन में रहे कि करबला का वाकया बार बार नहीं पेश आ सकता। इसीलिए तो मासूमीन ने कहा है कि इसको दोहराते रहो, इसको याद करते रहो, बयान करते रहो, बयान करते रहो, बार बार बयान करो। हर साल हम सुनते हैं, बार बार सुनते हैं। अगर आपने तीन मजलिसें सुनी होंगी, तीनों मजालिस में एक जैसा तस्किरा सुना, ये ताकीद है बार बार बयान करो, भूल ना जाए। बस जिस हस्ती का तस्किरा करने जा रहे हैं वो भी मामूली शख्सियत नहीं है। मौला अली ने जनाब अकील अपने भाई से कहा कि मैं एक ऐसे खानवादे में शादी करना चाहता हूँ जिससे एक बहादुर बेटा पैदा हो, मेरी शुजात का वारिस। जनाब अकील से क्यों कहा? कहते हैं वो नसाब थे, अरब के नसब नामे से वाकिफ थे, तो अली भी वाकिफ थे, लेकिन अली ने जनाब अकील से नहीं, असल में तो हम तक ये पैगाम पहुँचाया, जनाब अकील के जरिए हम तक पहुँचाया कि मैं अली हूँ, मैं शेर खुदा हूँ, लेकिन अगर मुझे अब्बास जैसा बेटा चाहिए तो उसके लिए उम्मुल बनीन जैसी माँ चाहिए, उम्मुल बनीन जैसी माँ। माँ का एक किरदार, माँ का किरदार होता है ना औलाद का। इसलिए आपने ये चाहा कि ऐसे कबीले से हो कि जहाँ माँ और बाप दोनों तरफ से शुजात का वारिस हो। और जनाब उम्मुल बनीन जिनका नाम फातिमा किलाबिया था पहले, उनका नाम फातिमा किलाबिया था, लेकिन जब इस घराने में आई तो हसन हुसैन से कहा कि बच्चों मैं तुम्हारी माँ बन के नहीं आई हूँ, तुम्हारी कनीज बन के आई हूँ। और जब आपने महसूस किया कि बच्चों के सामने जब उनका नाम लिया जाता है फातिमा, तो बच्चों को शायद उनकी अपनी माँ याद आती है, तो आपने अपना नाम ख़त्म कर दिया, आपने कहा फातिमा नहीं। उनके चार बेटे हुए और उनका लकब उम्मुल बनीन बेटों की माँ पड़ गई, बेटों की माँ, चार बेटे, और चारों बेटे करबला में थे और जनाब उम्मुल बनीन मदीने में थे, चार बेटे करबला में, उम्मुल बनीन मदीने में थे। और जनाब अब्बास ने अपने भाइयों को जमा किया और जमा करके कहा कि देखो मैं बड़ा हूँ, तुम लोग छोटे हो, होना तो ये चाहिए था कि पहले मैं जाता मैदान में, लेकिन मैं चाहता हूँ तुम तीनों मेरे सामने मैदान में जाओ और दादे शुजात। और हज़रत अब्बास से अपने तीनों भाइयों को, भाई कितने उम्र के थे, एक 19 साल का, एक 23 साल का, एक 25 या 27 साल का, और फिर जनाब अब्बास की उम्र कहीं 32 कहीं 34 मैक्सिमम 37 भी लिखा हो, 19 साल छोटे भाई, 19 साल के जवान कैसा होगा? हम तो बयान नहीं करते ना ये मसाइल, ज़ाहिर है वक्त नहीं होता चंद मखसूस मसाइल बयान करते। 19 साल का जवान कैसा होगा? जनाब अब्बास का भाई, जनाब अब्बास कैसे थे? उनका लकब था कमर बनी हाशिम, इस कदर खूबसूरत थे, इस कदर खूबरू थे कि बनी हाशिम का चांद कहलाते थे, और ऐसे कदावर थे कि घोड़े पे बैठते थे तो कदम जमीन पे रखते थे। भाई भी ऐसे होंगे ना, भाई भी ऐसे थे। तो करबला में हम जनाब अली अकबर की के हुस्न को तो बयान करते हैं, जनाब कासिम जब निकल कर आए मैदान में तो हमीद इब्ने मुस्लिम कहता है जैसे चौधरी का चांद निकल आया। हमीद इब्ने मुस्लिम भी यजीद की तरफ से राजी था, वो देख के कहते हैं चौदहवीं का चांद निकल आया, इस कदर खूबसूरत। तो जनाब अब्बास ने अपने तीनों भाइयों को तैयार किया, एक एक करके लेकर आए, हुसैन से इजाज़त दिलवाई, मैदान जंग में भेजा और दाद शुजात दी, और एक एक भाई की लाशें उठा कर लेकर आए अल्लाह, और उसके बाद खुद हाजिर हुए कि अब इस गुलाम को इजाज़त दीजिए। इमाम हुसैन ने कहा तुम तो मेरे लश्कर के सिपह सालार हो, अभी तुम कहाँ जा रहे हो? फिर वापस आ गए, कई मरतबा इस तरह कोशिश की, यहाँ तक कि एक वक्त वो आया जब हुसैन के सारे असहाब और अंसार शहीद हो, अब कोई नहीं बचा, अंसार और अवान में से कोई नहीं बचा। एक बड़ा खेमा था, हुसैन जाते जिसकी लाश उठा के लाना मुमकिन होता, लेकर आते उस खेमे में रखते, और एक दूसरा खेमा था बड़ा खेमा जिसमें आपके अंसार थे। सुबह के वक्त ये कैफियत थी कि एक खेमा भरा हुआ था, एक खेमा खाली था। जब सिपहर हुई तो वो खेमा जो भरा हुआ था वो खाली हो गया, और जो खाली खेमा था वो लाशों से भर गया, अब कोई नहीं बचा। तो एक बटवा जनाब अब्बास आकर कहते कि मौला इजाज़त दीजिए इस गुलाम को, और हुसैन वही जुमला कहते हैं कि तुम तो मेरे लश्कर के अलमदार हो। तो एक मरतबा जनाब अब्बास लड़क के कहते हैं मौला कहाँ है वो लश्कर जिसका मैं अलमदार हूँ, इस गुलाम को वहीं जाने की इजाज़त दीजिए जहाँ लश्कर है। और हुसैन कहते हैं कि अब्बास ऐसा करो कि कोई पानी की सबील करो, कहते हैं लफ्ज़ सबील हुसैन की ज़ुबान से निकला हुआ लफ्ज़ है कि पानी की कोई सबील करो। और उसके बाद जनाब अब्बास जब आते हैं ना मश्क उठाने के लिए, एक खेमे में मश्कीज़े पड़े हुए, जनाब अब्बास जब आते हैं मश्कीज़ा उठाने के लिए तो देखते हैं कि बाज़ छोटे बच्चे उन मश्कीज़ों के ऊपर लेटे हुए हैं और उसके अंदर मौजूद खुनकी को अपने जिस्म में महसूस करने की कोशिश कर रहे हैं। तो जनाब अब्बास एक मरतबा मश्कीज़ा उठाते हैं और मैदान की तरफ जाते हैं। ये गलतफहमी ना हो कि जनाब अब्बास ने जंग नहीं की, बेशक अली अकबर की तरह जंग नहीं की, जनाब कासिम की तरह जंग नहीं की, हबीब इब्ने वज़ाहिर की तरह जंग नहीं की, ज़ुहैर क़ैन की तरह जंग नहीं की, यानी मैदान जंग में जाके तलवार नहीं चलाई। लेकिन जब आप पानी के लिए आए एक मरतबा तराई पर तो कम अज़ कम 5,000 सिपाही उस दरिया पर कब्ज़ा किए हुए थे। एक मरतबा आपने हमला किया और सैकड़ों को फिनदार किया, और उसके बाद कहीं जा के तराई पर कब्ज़ा किया और घोड़ों समेत तराई में उतर गए, इत्मीनान के साथ मश्क को पुर किया, और पुर करने के बाद एक मरतबा घोड़े को इशारा किया कि घोड़ा पानी पी ले, लेकिन घोड़ा भी अब्बास की तरह वफादार है, कैसे पानी पी सकता है? घोड़े ने पानी से मुंह फेर लिया, जनाब अब्बास ने चुल्लू में पानी लिया। बाद रिवायतों में है कि आप शायद पीना चाहते थे कि हुसैन की प्यास याद आ गई या बच्चों की प्यास याद आ गई, वापस पानी को फेंक दिया। नहीं, मैं कहता हूँ ये भी अब्बास के शान वफा के ख़िलाफ़ है कि पीने का इरादा भी किया हो। अगर आपने पानी चुल्लू में लिया तो दुश्मन को दिखाने के लिए लिया होगा कि ऐ शामियों, अगर तुम समझते हो कि हमारी और तुम्हारी जंग इस पानी के ऊपर है तो देखो आज ये पानी अली के लाल के कब्ज़े में है। और उसके बाद फरात के मुंह पे पानी को दे मारा और प्यासे निकल कर आ गए। अब जनाब अब्बास की एक ही ख्वाहिश है कि किसी तरह ये पानी ख़याम हुसैनी पर पहुंच जाए। ख़याम हुसैनी के दरवाजे पे बच्चे खड़े हैं और वो इंतज़ार कर रहे हैं कि अलम आ रहा है, अलम के साथ अलमदार भी आ रहा है, कोई कहता है चचा आ रहे हैं तो यकीनन पानी लेकर आ रही हैं। और उसके बाद उमर साथ कहता है देखो ये पानी ख़याम हुसैनी तक ना पहुँचने पाए, ये पानी किसी तरह हुसैन तक ना पहुँचने पाए। और उसके बाद एक मौका ऐसा आता है, एक कमीनगाह से एक जालिम निकलता है और आपके दाएं शाने पे हमला करता है और वो क़त्अ हो जाता है। आपने मश्क को बाएं शाने पे संभाला और फरमाया वल्लाह इन क़त्अ तुम यमीनी, खुदा की कसम तुमने मेरे शाने को क़त्अ कर दिया, इसके बावजूद भी मैं नुसरत हक से बाज आने वाला नहीं हूँ। मुकाबला करते जा रही आगे बढ़ते जा रही, यहाँ तक एक दूसरा जालिम आगे बढ़ता है, आपके दूसरा शाना कलम हो जाता है, आप मश्क को सीने से लगा लेते हैं। आपकी ख्वाहिश यही है कि किसी तरह यह मश्क खेमे तक पहुँच जाए। इसी अस्ना में एक तीर मश्क को छेदता हुआ जनाब अब्बास के सीने में पेवस्त हो जाता है। अब जो तीर पेवस्त हुआ मश्क से पानी बहना शुरू हुआ, जनाब अब्बास के हौसले भी बहना शुरू हो गए, अपना सर घोड़े पे डाल दिया। एक जालिम आगे बढ़ा
उसने घुड़ से हमला किया। अब जो घुड़ से हमला किया अब घोड़े पे संभल ना सके, एक मर्तबा नीचे आए, लेकिन जिसके दोनों हाथ सलामत ना हो वो किस तरह जमीन पे आता है। जनाब उम्मुल बनीन ने अपने मर्सी में बयान किया कि मेरे लाल के हाथ में जब तलवार होती थी किसी की मजाल नहीं थी वो करीब आ सके, लेकिन जब किसी ने घुड़ से हमला किया तो मुझे बताने वाले ने बताया कि मेरे लाल के दोनों बाजू सलामत नहीं थे। अगर उसके बाजू सलामत होते फिर मैं देखती कौन मेरे लाल के सर पे घुड़ से हमला कर सकता है। अल्लाह अकबर। एक मर्तबा वो वक्त आया जब हुसैन एक मर्तबा वापस आए और आने के बाद जब देखा मौला अब्बास को कि आप जख्मी हालत में पड़े हैं, जमीन पर बैठ गए, का अलान इनका सारा जहरी, मेरे भाई तुम्हारे बाद ये कमर टूट गई। और एक मरहला वो आता है जब जनाब अब्बास के सर को उठा के हुसैन अपने जानों पे रखते हैं और जनाब अब्बास को देखते हैं, आपकी आंखों में आंसू जारी होते हैं, पूछते भाई किस बात पर रो रहे हो? फरमाया कि मैं इस बात पर आंसू बहा रहा हूँ कि मेरा सर वक्त आखिर आपकी गोद में है, लेकिन आप पर जब वक्त आखिर होगा आपका सर किसके गोद में होगा? मेरी वसीयत यह है कि मौला मेरी लाश को खेमे तक न ले जाइएगा। बच्चों से वादा करके आया था कि पानी लेकर आऊंगा लेकिन पानी नहीं ला सका। अल्लाह लानतुल्लाह अला कौमि ज़ालिमीन वसयअलमु अल्लज़ीन ज़लमु अय्यमुन क़ल्बी यन्क़लिबून हमें कुरान करीम और सीरत मासूमीन के मुताबिक अपनी ज़िंदगी इस्तेमाल करने की तौफीक अता फरमा। हमारे जवानों ने जिसको इल्म अमल की दौलत संभाल माल फरमा, मुसलमानों के दरमियान इत्तेहाद और इत्तेफाक को फ़रोग अता फरमा। जहाँ जहाँ अदारी वाली अदारी को अदारी रिश्वत को अपने ही ज़ुबान में रख, जहाँ जहाँ मुसलमान आलम कुफ के खिलाफ दुनिया सितम के खिलाफ अचरे कई कारों में कामयाबी अता फरमा। इस वजह ज़मीन पर दो इंसाफ से पुर करने के लिए अपनी आखिरी उज्जत की ज़ोर में तारीफ़ फरमा। हम सबके मामले इस्लाम के अनुसार अवानी से करार दें।